बहरहाल, अब आगे मूसा की ज़िंदगी का एक और दौर शुरू होता है। फिरौन डूबा, बनी इसराइल वादी यतीम में सरगर्दा हुए और अल्लाह ने मूसा को अब तौरात देने का फ़ैसला किया। और क्या हुआ? आयत 142 से 145 में देखिए, अल्लाह के दीदार की ख्वाहिश का कुछ एक मंज़र आपको दिख रहा है। ववात ना मूसा सलासी न लैला, अल्लाह ने शुरू में मूसा को 30 रातों के लिए बुलाया, फिर 10 बढ़ा दी। फिर जब वो अल्लाह के साथ मुलाकात का वो वक्त और अपॉइंटेड थिंग पूरी हुई, 40 रातें हो गई, मूसा इसके लिए निकल रहे थे जब, तो उन्होंने अपने भाई हारून को क्या कहा कि मेरे पीछे तुम इस कौम का ख्याल रखना। ये भी एक बहुत अच्छा नुक्ता है, जब आप अपनी जगह से हटें तो पहले उसके पीछे अपना ऑल्टरनेट, अपना विकार दीजिए, तब हटिए, वरना आपको जाना की इजाज़त नहीं, वरना तो आप बहुत बड़े मुजरिम बनेंगे। आपने अपनी जगह खाली करके इस्लाम को नुकसान देना और अपनी ज़ात को फ़ायदा देना समझ लिया। खैर, अब मूसा अलैहिस्सलाम जब हमारे वक्त मुकर्रर पे गए और फिर कल्लमहू रब्बुहू, फिर उसके रब ने उससे कलाम किया, काला रब्बी अरिनी उन्जुर इलैक, ए मेरे रब, मैं आपको देखना चाहता हूँ। काला लन तरानी, ऊपर से जवाब आता है, आप मुझे नहीं देख सकते। अल्लामा इकबाल ने ऐसी बातों पे अशार कहे ना कि मूसा को नहीं अल्लाह ने अपना आप दिखाया तो मुझे कहाँ दिखाएगा। हाँ, कि कहाँ मेरे अंदर इस बात की जुरत है कि मैं कहूँ सदाए लन तरानी सुन के चुप हूँ। कहाँ, पता नहीं उस शेर में क्या है कि मुझ फुरकत के मारे को, यानी मूसा अलैहिस्सलाम ने भी अल्लाह से कहा था मैं आपको देखना चाहता हूँ। अल्लामा इकबाल कहते मैं भी देखना चाहता हूँ, लेकिन मुझे ज़रूरत नहीं पड़ रही कि मैं अल्लाह ताला से कहूँ, क्योंकि मेरी ये औकात नहीं। अल्लाह ने कहा पहले आप इस पहाड़ की तरफ देखिए, अगर ये अपनी जगह पे कायम रहा तो आप भी मुझे देख लेंगे। और जब वाकई तजल्ली की उसके रब ने पहाड़ पे, जालहु दक्कम व खर्र मूसा साइका, मूसा बर्दाश्त न कर सके ये मंजर और बेहोश हो गए। फिर जब अफाका हुआ, फलम्मा अफाका, होश में आए, काला सुबहाना कतुबतु इलैक, ए अल्लाह तू पाक है और मैं तेरी तरफ लौटता हूँ, वाना अव्वलुल मोमिनीन। ये क्या बात हुई, अव्वलुल मोमिन कैसे हो गए? किस बात के अव्वलुल मोमिनीन? के तुझे कोई देख नहीं सकता। अब यहाँ आसमानों पे अल्लाह ताला के साथ मूसा अलैहिस्सलाम की बातें दिख रही हैं और अल्लाह ताला ने मूसा से क्या कहा, काला या मूसा, अल्लाह सुब्हान ताला ने फरमाया, मूसा इन्नी इस्तफईतुक अलन नास, मैंने आपको चुन लिया है लोगों पर, भी रिसालाती, अपने इस पैगाम के ज़रिए और अपने कलाम के ज़रिए, फ़खुस मा आतई तुक, बस उसको ले लीजिए जो हम आपको दें, वकुम मिन शाकिरीन। यानी ये है वो मुकाम जिस पे मूसा रसूल बनने में अल्लाह ने उनको रिसालत दी। और पहले से जो दूसरी थी, जो मदियन से मिस्र के रास्ते में थी, वो एक किस्म की आप कह लीजिए कि फ़िरौन के चुंगल से निजात वाली ने रिसालत थी। अब दोबारा पैगाम दिया जा रहा है कि अब हम आपको इस जाहिल और उजड़ कौम का एक मेंटोर बना के तौरात देने वाले हैं। वक़तब नफिल अलवाख़ी मिन कुल्ली शैन, तख्तियाँ दी गई जिसमें कुछ हर चीज़ की नसीहत लिखी हुई थी और तफसील भी थी, का फ़खुस खाबिक हुआ, इसको मज़बूती से पकड़ लें, वामुर कौम का, और अपनी कौम को भी जाकर इस बात का हुक्म दीजिए कि इसको ले लें, या खुजु भी अख्सनिहा, यानी इसके अमल के नुक्तों को लें, इस पे गौर करें, सऊरी कुमदार अल्फासिकीन, खुशखबरी दे दी इसमें कि वो ही मालका नाम की कौम जिससे इन जिहाद से ये इनकार कर रहे हैं, बेफिक्र हो जाओ, जब ये कौम इस किताब से जुड़ जाएगी वो इनके मकबूजा इलाके इनको वापस कर दूंगा। ज़रा सा इस पे गौर कीजिए, हम सारी ज़िंदगी लोगों से झगड़ते रहते हैं और उस रब से ताल्लुक़ नहीं जोड़ते। अल्लाह ने इस जाहिल कौम को जिन्होंने जिहाद से इनकार किया था पैगाम क्या दिया, वकुम मिन शाकिरीन, क्योंकि शुक्र जो है ना, ये दीन की दावत का खुलासा है। आप लोगों को अल्लाह की नेमतों पे शुक्र गुजारी सिखा दें, और शुक्र पहले दिल से, फिर ज़ुबान से, फिर अमल से। ये शुक्र के वो दर्जे होते हैं कि जिसके बाद एक इंसान हकीकत में शुक्रगुजार बन जाता है। तो यहाँ पे बात करते हुए आगे बहुत ही खूबसूरत पैराग्राफ आ रहा है, आयत 146 से 147, इसका टॉपिक लिखिए सबील अल रुश्त और सबील अल गई, भलाई का रास्ता और गुमराही का रास्ता। सासरिफ़ुन आयाती अल्लज़ीना यतकब्बरून फ़िल अर्ध, असल में ये अल्लाह ताला की एक सुन्नत है कि जिन दिलों में तकब्बुर होता है या जो बड़े बनते हैं ना नाहक किस्म से, अल्लाह उनको कुरान की आयतों से या हर दौर की आयतों से दूर कर देता है। वो अगर हर निशानी भी देख लेंगे तो ईमान नहीं लाएंगे। اور اگر وہ سبیل الرشد کو دیکھ لیں گے لا یتخذوہ سبیلا، اس کو کبھی اڈاپٹ نہیں کریں گے، یعنی اس رستے پہ نہیں جائیں گے. وہیں یرو سبیل الغی، ہاں جہاں کوئی بھٹکنے والا گمراہی والا راستہ ہوگا، یتخذوہ سبیلا اس پہ چلیں گے. وجہ ذالک بانہم کذبوا بآیاتنا. آپ دیکھیے کہ اس میں ایک بہت اہم بات ہے، اور وہ کیا کہ نیکی کے مقابلے میں بدی اور حق کے مقابلے میں باطل کو لوگ فوراً پکڑتے ہیں. یعنی نیکیوں کی 10 باتیں کہیں تو نہیں اڈاپٹ کریں گے، اور غلط بات باطل بات ایک ہوگی تو فوراً لیں گے. وجہ اللہ کی آیتوں کو جھٹلانا اور اللہ کی آیات سے غفلت اور اعراض کرنا. اب اس میں سبیل الرشد اور غی ہے. ہم سب ہر دن میں کئی بار کہتے ہیں اہدنا الصراط المستقیم، اللہ ہمیں سیدھا راستہ دکھا. تو آپ کے ذہن میں کیا آتا ہے؟ صراط مستقیم، سیدھی لائن آتی ہے. کتنے لوگوں کے ذہن میں سیدھی لائن آتی ہے؟ سڑک ہے لمبی سی پتلی سی، ہاں حالانکہ ایسا نہیں ہے. آئیے آپ کو ایک میپ دکھاتی ہوں، یہ دیکھیے گا کریس کراس. دنیا میں دو راستے ساتھ ساتھ چل رہے ہیں، ایک سبیل الرشد ہے. اگر آپ اس میپ میں غور سے دیکھیں گے تو ایک گرین لین ہے اور ایک اورنج لین ہے. گرین لین پر ایک شخص کھڑا ہے، اور نیچے آپ ڈاٹڈ لائن دیکھ رہے ہیں اگر، تو اس میں ڈاٹس کے ساتھ اس کا سفر کیا تھا کہ وہ اس پہ چلتا ہوا گرین لین کے اینڈ پہ دیکھیے جنت لکھا ہوا ہے. یعنی یہ ہر وہ شخص ہے جو ہدایت کے کسی رستے پہ ہے، نیکی کا کوئی کام کر رہا ہے، یا اس نے ارادہ کر لیا ہے کہ اب میں نے قرآن کو سمجھنا ہے، میں نے اچھا بننا ہے. اس کے برعکس آپ ساتھ دیکھ رہے ہیں اورنج لین کے شروع میں لکھا ہوا ہے سبیل الغی. ایک دوسرا شخص جب اس پہ چلتا ہے، اس کی لائٹ یلو سی ڈاٹڈ لائن ہے. اب یہ شخص جب اینڈ پہ پہنچے گا تو جہنم میں پہنچے گا. زندگی میں ہر وقت اس طریقے سے انٹریکشن ہو رہا ہے. کچھ لوگ اچھے کام کر رہے ہیں، کچھ برے کر رہے ہیں. اگر صرف اچھے کام کرنے لئے سیدھے چل رہے ہوتے تو ان کو تو کوئی خطرہ ہی نہ ہوتا، اور جو غلط کام کر رہے ہیں ان کے پاس ہدایت کا کوئی موقع ہی نہ ہوتا. ہوتا کیا ہے؟ اب ذرا سا یہ بیچ کے یلو راؤنڈ اباؤٹس کو دیکھیے، یہ دو راہیں ہیں. سبیل الرشد اور غی بیچ میں انٹریکٹ کرتی ہیں، جس کو آپ چرنگی کہتے ہیں، چوراہا کہہ لیں، موڑ کہہ لیں، راؤنڈ شورنگ کہہ لیں. اس میں یہ جو لفظ آپ کو سمجھنا نا آئے کرے میرا، وہ نارویجین کا لفظ ہوتا ہے، آپ بے فکر ہو جائے کریں، لیکن میں صرف اس لیے بول دیتی ہوں کہ شاید کسی کو فائدہ ہو جائے. اب آپ دیکھیے کہ یہ جو جگہ نا، یہاں اب آپ ذرا سا نیچے ڈاٹ سب کو چھوڑ کر ڈاٹڈ لائن کو دیکھیں. پہلا شخص جو گرین لین پہ چل رہا تھا نا، جب وہ اس راؤنڈ اباؤٹ پہ پہنچا، اب اس کو سمجھ نہیں آ رہا میں کدھر جاؤں. جا وہ اچھے کام پہ تھا، اگر جاتا تو تھوڑا نیچے جانا پڑتا تھا گرین لین میں. اس نے کیا کیا، اپنا رخ موڑ کے اورنج راستہ لے لیا، ڈی ٹریک ہو گیا. اور آپ دیکھیے کہ اگر اس پہ جاتے جاتے دوبارہ بھی اس کو پھر موقع ملتا ہے کہ پھر دوبارہ لین چینج کر کے گرین پہ آتا، لیکن نہیں، ایک دفعہ آپ ہدایت کے رستے سے اترے تو صحیح، پھر وہ کہتے ہیں نا، تم روٹھے تو ہم چھوٹے. یہ بہت بڑا ایک اللہ تعالیٰ کا انتقام ہوتا ہے. اللہ بار بار لاتا ہے، کوئی آپ کو سمجھا رہا ہے، کوئی مشکل میں کہہ رہا ہے دیکھو ایسے نہ کرو، بہک جاؤ گے، آؤ نہ، اچھا پہلا پارا نہیں سنا، دوسرا سن لو، تیسرا سن لو، اچھا دیکھو تم نے تو قرآن اتنے شوق سے شروع کیا تھا، تم نے سبیل الجنہ لیا تھا، کیا ہو گیا. لیکن یہ شخص بار بار کی آزمائشوں کو نظر انداز کرتے ہوئے بالآخر جہنم میں پہنچتا ہے. دعا کیجیے اللہم لا تجعلنا منہم. ہمیں سے کوئی بھی سیکیور نہیں ہے. یہ ہے وجہ کہ صحابہ کرام نیکیاں کر کے بھی ڈرتے تھے. یہ ہے وہ وجہ کہ اللہ کے نبی بھی کہا کرتے تھے اہدنا الصراط المستقیم. اور یہاں وہ اب صراط مستقیم کے جو چار معنی ہیں، کبھی آپ نے ڈیٹیل سے سورہ فاتحہ سنی ہو تو وہ یاد کر لیجئے. ہدایت پہ نہیں چلے تو چلو، چل رہے ہو تو چلتے رہو، اور چلتے جا رہے ہو تو ان تک ولا تموتن الا وانتم مسلمون پہ رکھو. اب اس شخص کے ساتھ تو بہت برا ہوا، کیونکہ یہ خواہش پرست ہو گیا. اور آپ نے پیچھے آٹھویں پارے میں سنا تھا کہ اخلد الا الارض، علم دیا بھی اللہ نے کسی کو لیکن پھر بھی وہ بہہ گیا. اب دوسرا سین بڑا خوبصورت ہے. یلو لین والے کے ساتھ کیا ہوا؟ وہ غلط کام کر رہا تھا، کسی بھی طرح کی غلطی، جہالت اور کوئی اور چیز. اب کیا ہوا، یہ اس کرس کراس پہ آیا. یہ اس شخص کی زندگی کا ایک ٹرننگ پوائنٹ بن گیا. کوئی آزمائش آ گئی، جوان بچہ فوت ہو گیا، طلاق ہو گئی، بیٹی کا گھر ٹوٹ گیا، بیماری آ گئی، کرونا آ گیا، جاب چلی گئی، 100 قسم کی چیزیں ہیں. ایک دم اس کو اللہ یاد آ گیا، اور آپ دیکھ رہے ہیں کہ یہ سبیل الغی کو چھوڑ کر سبیل الرشد پہ چڑھا، اور بالآخر بار بار آزمائشیں آتی رہیں، لیکن دل جمعی سے استقامت کے ساتھ سفر جاری کرتا ہے، اور مستقل مزاجی کی وجہ سے اللہ کی جنت میں پہنچتا ہے. یہ ہے اصل میں کام. یہ جو ٹرننگ پوائنٹس آتے ہیں نا, ان یہ بڑے اہم ہیں. کئی لوگ آپ کا راستہ دیکھ رہے ہوتے ہیں کہ آپ ان کو ہدایت کی طرف بلائیں, تو کیا پتہ چلا کسی کی ہدایت سے مایوس نہیں ہونا. آیت 148 سے 151 میں, وَاتَّخَذَ قَوْمُ مُوسَى, یہاں دوبارہ قصہ اسی کا شروع ہوا جس میں کیا پتہ چلا کہ موسیٰ علیہ السلام تو گئے, پیچھے سے قوم نے بچھڑا بنا لیا. اور موسیٰ کو جب طور پہ اللہ نے اس بات کی خبر دی تو موسیٰ کو تو بڑا غصہ آیا. اور موسیٰ علیہ السلام جب واپس گئے, وَلَمَّا رَجَعَ مُوسَى إِلَىٰ قَوْمِهِ غَضْبَانَ آصِفًا, یہ موسیٰ کا غصہ کس چیز کے لیے تھا؟ شرک کو دیکھ کر. آج ہم شرک اور بدعت اور غلط کام اور نافرمانیاں بھی دیکھتے ہیں لوگوں میں, لیکن ہمیں غصہ نہیں آتا, تو یہ کوئی خوبی کی بات نہیں ہے. موسیٰ علیہ السلام نے چونکہ حضرت ہارون کو اپنے پیچھے نامینیٹ کیا تھا, اپنا پیچھے نائف چھوڑا تھا, تو ان سے بھی پوچھا, اور پوچھنے کے دوران انہوں نے تھوڑا سا اس کے اوپر کیا کیا, سختی کی. اس سے موسیٰ علیہ السلام کے دل میں ایمان اور اللہ تعالیٰ کی محبت دکھتی ہے. اور پھر اس کے بعد جب ان کو محسوس ہوا کہ میں نے کیا کیا, بھائی نے کیا کہا ہے, بل فلا دشمت بھی علادہ, دیکھو دشمنوں کو خوش نہ کرو. پتہ کیا چلا کہ جب دو بھائی لڑتے ہیں تو دشمن خوش ہوتے ہیں, جب دو مسلمان, چاہے دو مسلمان ملک ہیں یا افراد لڑتے ہیں, تو غیر مسلم خوش ہوتے ہیں. کہنے لگے کہ ولا تجلنی مال قوم ظالمین, مجھے اس ظالم قوم میں نہ شمار کر, یعنی میں نے کوشش تو کی تھی لیکن یہ ماننے والے نہیں تھے, اور فتنہ آ جاتا اس سے بہتر تھا. میں نے کہا کہ میں خاموشی اختیار کروں. اب پھر موسیٰ کو احساس ہوا, قال رب اغفر لی ولی اخی وادخلنا فی رحمتک, کہنے لگے میرے رب مجھے بھی معاف کر, میرے بھائی کو بھی معاف کر, اور ہمیں اپنی رحمت میں ڈال دے, اور تو ہے ہی رحم کرنے والا. یہ توبہ کرنے کی دیر تھی, اللہ نے پھر حالات کو پلٹا دیا. تو لہٰذا آگے 152 سے 153 میں توبہ کرنے یا نہ کرنے کے نتائج بیان ہو رہے ہیں. ان الذین اتخذوا العجلہ, اللہ کہتا ہے جنہوں نے بچھڑے کو پوجا, ان قریب ان کو غضب پہنچے گا ان کے رب کی طرف سے بھی, اور ذلت پہنچے گی دنیا کی زندگی میں. اور ہم اسی طرح جزا دیتے ہیں جھوٹ گھڑنے والوں کو, اور جو لوگ عمل کرتے ہیں برے, پھر توبہ کر لیتے ہیں اس کے بعد, اور پھر یہ کہ ایمان لاتے ہیں تو ان کا رب بخشنے والا مہربان ہے. دیکھیں کہ یہ میرا فیوریٹ کام ہے کہ عربی سے اردو پڑھنا, یعنی میں سوچتی ہوں کہ اس سے بڑی نعمت دنیا میں کوئی نہیں ہو سکتی. کیا آپ کو ترجمے لے قرآن کی ضرورت نہ ہو, آپ کو اردو کی بک لگتی ہے اور اس کے لیے آپ کو لفظی ترجمہ سیکھنا پڑتا ہے. رمضان کے بعد الحمدللہ ہماری آن لائن آن سائٹ ہر شہر اور اسٹیشن پہ آلموسٹ ہر سال نئی کلاس شروع ہوتی ہے. ابھی سے نیت کیجئے کہ عربی قرآن کو اردو میں پڑھنا ہے. اور میں ہمیشہ کہتی تھی کہ میں نے عربی میں قرآن کھول کے پھر میں نے دورہ قرآن کرانا ہے. اللہ نے اس سال کچھ اس کی خواہش بھی پوری کرا دی, کیونکہ جب ہم لوگوں کی لکھی ہوئی باتیں پڑھتے ہیں نا تو وہ قرآن دل پہ نہیں اترتا. تو بہرحال یہاں سے کیا پتہ چلا کہ توبہ سے ہر گناہ معاف ہو جاتا ہے, شرط ایک ہے کہ توبہ خالص ہو. اب پیچھے موسیٰ کا قصہ تھا, آگے پھر کنٹینیو ہو رہا ہے 154 سے 156 میں. حضرت موسیٰ کی دعا اور اللہ تعالیٰ کا جواب ہے, وَلَمَّا سَقَطَ مُوسَى الْغَضَبُ, جب موسیٰ علیہ السلام کا غصہ ٹھنڈا ہو گیا, چلا گیا سکوت میں, آگے پکڑ لیں وہ تختیاں, وہ جو تورات کی تختیاں غصے میں گرائی تھیں, اب ان کو زمین سے اٹھایا. اس سے کیا پتہ چلتا ہے کہ غصہ آیا دین کی بے حرمتی ہوتا دیکھ کر, شرک ہوتا دیکھ کر, لیکن کام نہیں چھوڑا. تھوڑا سا ریئیکشن دکھایا لیکن پھر کام پہ آ گئے. یہ نہیں کہا جاؤ میں تم سے نہیں بولتا, آپ کے میرے لیے بھی عمل ہے, آپ کے بچے نہیں سنتے آپ کی بات, آپ تھوڑا سا ریئیکٹ کریں پھر دوبارہ شروع ہو جائیں, اگلے دن پھر شروع ہو جائیں. ڈونٹ گیو اپ, انشاءاللہ ایک دن آئے گا کہ ان کو بات سمجھ آئے گی. پھر آگے کچھ باتیں تورات کی ہدایت اور رحمت کی ہیں کہ جو اللہ نے کتاب دی تھی. اب جب موسیٰ نے کتاب پیش کی تو پھر بنی اسرائیل کا سٹبن رویہ آ گیا, کہنے لگے کہ جی ہم تو خود جا کے دیکھیں گے, ہم نے تو نہیں دیکھا کہ آپ کے اوپر یہ کتاب اللہ کی طرف سے آئی ہے, لہٰذا ہمارے کچھ بڑے بڑے لوگ لے جائیے تو ان کے سامنے یہ سارا منظر ہو تو مانیں گے. اصل میں جن کو ماننا نہیں ہوتا نا, آپ ان کے لیے کرسیاں میز چھوڑیے, آپ ریکلائنر بچھا دیں وہ نہیں آئیں گے, گھر میں گرمی میں پڑے رہیں گے اے سی لگوا دیجئے وہ نہیں آئیں گے, گھر میں پریشانی گھبراہٹ میں بیٹھے رہیں گے لیکن پرسکون ماحول میں نہیں آئیں گے. تو آپ کو تو اجر مل جائے گا, ان کے نصیب میں ہوگا تو وہ لیں گے. یہاں بالکل ایسے ہوا. اللہ تعالیٰ نے موسیٰ علیہ السلام کی اس بات کو ہمارے سامنے کیوں رکھا, कि हर दौर में कुछ लोग ऐसे ज़रूर होते हैं जो एटीट्यूड का शिकार होते हैं। वख्तारा मूसा कौमहू, और चुन लिए मूसा ने अपनी कौम में से 70 सरदार हमसे मुलाकात के लिए, यानी फिर ले गए। मूसा ज़िद नहीं करते, कहते ठीक है आओ भाई। और जब वो वहाँ गए और उन्होंने वो सारा मंज़र देखा तूर का, बेहोश हो गए। फलम्मा हज़रत हुमर रजसत, एक जलजला सा आया, कहने लगा वो सारों को अल्लाह ताला ने इस मुतालबे हुए कि हम भी अल्लाह को देखें। देखिए अभी पीछे हम पढ़ गए कि मूसा ने कहा कि अल्लाह मैं आपको देखना चाहता हूँ। वो मोहब्बत का मुतालबा था, प्यार था। आपको किसी से प्यार होता है, आप कहते हैं हम उनको देखना चाहते हैं, हम एक नज़र देख लें वो कैसा लगता है, वो कैसी हैं, वो क्या हैं। फितरी सी बात है, जो जिस चीज़ के साथ जुड़ा होगा उसको उसी को देखने का शौक होगा, है ना। चॉइसेस है ना, कोई अच्छी चीज़ों में होंगी, कोई बुरी में होंगी। लेकिन इनका मुतालबा बेयकीनी का था। अल्लाह क़यामत के दिन उन लोगों को ज़रूर अपना दीदार कराएगा जो मोहब्बत से उसको देखना चाहते हैं, और वो लोग जिनको यकीन नहीं आ रहा उनको उस दिन भी फ़ायदा नहीं होगा। तो अल्लाह ताला ने उनको वहाँ पे मार दिया। ये लोग वहाँ गए। अब मूसा अलैहिस्सलाम के लिए एक बहुत बड़ी आजमाइश थी। कौम तो पहले ही ज़रा मिजाज उनका बिगड़ा हुआ है और दिमाग बड़ी जल्दी घूमता है। मूसा को लगा कि अगर ये जाकर मैं उनको कहूँगा वो 70 के 70 मारे गए, तो वो कहेंगे आप कैसे बच गए। तो अल्लाह अगर आपने इनको मारना ही था तो क्या आप इनको पहले ही ना मार देते। हाँ, अतुखलिकुना बिमा फाले सुफहा। और दूसरी बात है कि कुछ लोगों ने ये मुतालबा किया था तो क्या अब उस पर सबको हलाक करेगा। यानी ये वो वाक़ात है जिनको पढ़ते हुए वाकई अम्बिया कराम के ऊपर प्यार आ जाता है। कितनी आजमाइशों से अल्लाह ने उनको निकाल दिया। तो बहरहाल यहाँ 156 पे मूसा और उनकी कौम का किस्सा ज़रा सा रैप अप होता है, और आगे मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का तस्करा है। पिछली कौमों यानी कौम नूह से ये किस्से शुरू हुए थे और अब नबी सल्लल्लाहु अलैहि वसल्लम तक बात आ रही है।